नमस्कार, म पिटी लोप्चन। कार्यक्रम पानी र सरसफाईको 194 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खाने पानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। यो कार्यक्रम एसिएफ र डीएफआईडीको आर्थिक सहयोग तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस र एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। कार्यक्रम पानी र सरसफाई, सुरक्षित खाने पानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गराउन प्रेरित गराउने उद्देश्यले तयार पारिएको हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाईमा आज हामी रसुवाको सेती भूमि माध्यमिक विद्यालयमा सञ्चालन भइरहेका खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी कार्यक्रम र यसले विद्यार्थी, विद्यालय र समुदायमा ल्याएको परिवर्तनका विषयमा गरिएको छलफल,
चर्पी कसरी प्रयोग गर्ने अनि हात धुने विधि 6 चरण,
अहिले जुन बालमैत्रीपूर्ण धारा निर्माण गरिसकेपछि जुन त्यो बालबालिकाले आफै मुखले जुन हात थापेर खाँदै यो जुन छातीमा पर्ने त्यो जुन पानी हुन्छ, पानीको चुनिहरूले यो छातीहरूमा कपडाहरू भिज्ने हुन्छ।
र विद्यालयमा छात्र मैत्री शौचालय र बालमैत्री धारा नहुँदा परेको समस्याबारे सेती भूमि माविका प्रधान अध्यापक देवेन्द्र देवकोटासँग गरिएको कुराकानी।
पाठ्य पुस्तक कापी कलम भिज्ने यस्तो अवस्था थियो जुन अहिले चाहिँ बालबालिका मैत्री हुँदाखेरि त्यो।
तर सुरुमा पानी र सरसफाई खबर, साथी मोहन पौडेलबाट।
खाने पानी र सरसफाई गतिविधि।
काठमाडौँ उपत्यकामा पानी खुवाउन लाग्ने खर्च भन्दा प्रदूषित पानी अर्थात ढल प्रशोधन गर्न 3 गुणा बढी लागत लाग्ने देखिएको छ। ढल प्रशोधन खानेपानी प्रशोधन गर्ने प्रविधिका तुलनामा बढी जटिल हुने भएकाले खर्चिलो भएको खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले बताउनुभयो। सचिव उपाध्यायका अनुसार काठमाडौँमा अहिले 50 करोड लिटर दैनिक ढल प्रशोधन गर्नुपर्ने आवश्यकता छ भने अहिलेको क्षमता प्रतिदिन 1.65 करोड लिटर प्रशोधन गर्ने मात्र छ। अहिले प्रतिदिन 3.3 करोड लिटर थप क्षमताका ढल प्रशोधन केन्द्र निर्माणको क्रम शुरू भएको छ भने थप झण्डै 40 करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण गर्ने योजना छ। उहाँका अनुसार गुहेश्वरीमा दैनिक 1.65 करोड लिटर, भक्तपुरको सल्लाघारीमा दैनिक 1.42 करोड लिटर, कोडकुमा दैनिक 1.75 करोड लिटर र दैनिक 3.70 करोड लिटर फोहोर पानी प्रशोधन गर्ने गरी धोबीघाट ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ। सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा 5 करोड रूपियाँ बराबरको खानेपानी योजना बनाउने भएको छ। खुद्री योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ। प्रत्येक वर्ष सरकारले साना ठूला गरी देशभर झण्डै 15,000 खानेपानीको योजना स्वीकृत गर्दै आएको छ। मन्त्री जीवन बहादुर शाहीले प्रत्येक स्थानीय तहमा कम्तीमा 5 करोड रूपियाँ बराबरको खानेपानी योजना लैजाने गृह कार्य भइरहेको जानकारी दिनुभयो। देशभर अहिले 744 स्थानीय तह निर्धारण गरिएका छन्। प्रत्येक तहमा 5 करोडका दरले विनियोजन हुँदा 37 अर्ब 20 करोड रूपियाँ बजेट आवश्यक पर्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 घार, मंगला 2 तल्लो हिदी र मालिका 4 ओखरबोटमा निर्मित खानेपानी आयोजना एकैसाथ सञ्चालनमा ल्याइएको छ। घारमा बिरौटा खोलाबाट, तल्लो हिदीमा पातले पानीबाट र ओखरबोटमा खालखोलाबाट खानेपानी ल्याइएको हो। जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाबाट 100 भन्दा धेरै घर परिवार लाभान्वित भएका छन्। 1.16,75,145 रूपियाँको लागतमा निर्माण भएका 3 आयोजनाबाट 119 घरका 773 जना लाभान्वित भएका परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो।
सुन्नुभयो पानी र सरसफाई खबर, प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मोहन पौडेल। रसुवाको कालिका गाउँपालिका 1 को सेती भूमि माध्यमिक विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी विभिन्न क्रियाकलापहरू सञ्चालन भइरहेका छन्। एसिएफको आर्थिक तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसको प्राविधिक सहयोगमा सेती भूमि माध्यमिक विद्यालयमा 8 कोठे छात्र मैत्री शौचालय, बालमैत्री 4 धारा, फोहोर जलाउने इन्सिनेरेटर र स्वच्छता सम्बन्धी बाल बालिकालाई अभिमुखीकरण गर्दै आएको छ। विद्यालयमा सञ्चालन भइरहेका खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी कार्यक्रम र यसले विद्यार्थी, विद्यालय र समुदायमा ल्याएको परिवर्तनको विषयमा छलफल गर्दैछौ शिक्षक अभिभावक संघका अध्यक्ष दावा लाग्पा तामाङ र ल्याकोसकी सहायक कार्यक्रम अधिकृत पूजादेवसँग। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी क्रियाकलापको बारेमा म जानकारी लिन चाहन्छु सुरुमा लाकोस्की सहायक कार्यक्रम अधिकृत पूजा देवबाट। सेतीभूमि माध्यमिक विद्यालयमा सरसफाई, खानेपानी र स्वच्छता सम्बन्धी के कस्ता क्रियाकलापहरू सञ्चालन भइरहेका छन्?
सेतीभूमि माध्यमिक विद्यालयमा हामीले चाहिँ बाल कोष गठन गरेका छौँ। माध्यमिक विद्यालयमा 30 जना हाम्रो सबै सदस्य, अध्यक्ष, कोषाध्यक्ष, सचिव, सहसचिव अनि 30 जना सबै विद्यार्थीहरू छन्, जसमा कक्षा नौकोलाई चाहिँ त्यो गर्नु अध्यक्ष बनाएको छौँ, रोजिना लामा। त्यहाँ चाहिँ हामीले क्लब गठन गरेर त्यहाँ चाहिँ हामीले ओरिएन्टेसन दिएको थियौँ उहाँहरूलाई के सरसफाई बारेमा, सरसफाई सम्बन्धी चर्पी कसरी प्रयोग गर्ने अनि हात धुने विधि 6 चरण, जसमा चाहिँ 6 चरण कसरी हामीले हात धुनुपर्छ र हात धुँदाखेरि हामीलाई कुन कुन रोगबाट हामी मुक्त हुन सक्छौँ। हात धुँदाखेरि हामी जस्तो झाडापखालाबाट 90% हामी झाडापखालाबाट बस्ने गर्छौँ। अगर हामीले सफा हात सक्छ सफाले 6 चरणले मजाले हात धोयौँ भने हामीले चाहिँ जस अरू रोगहरूबाट हामी बच्न सक्छौँ। अनि हामीले चाहिँ के भन्छ उनीहरूलाई प्लानिङ गराएको थियौँ, जसमा चाहिँ प्लानिङमा चाहिँ उनीहरूले चाहिँ वक्तित्व कला अनि के भन्छ निबन्ध सरसफाई सम्बन्धी अनि के भन्छ जसको घरमा चर्पी छैन त्यसमा चाहिँ र्यालीहरू निकाल्ने अनि सबैलाई त्यो सरसफाई सम्बन्धी चर्पीको महत्त्वको बारेमा बुझाउने गर्ने भनेछन्। अनि अब त्यो वक्तित्व कलामा चाहिँ लाकोसले चाहिँ अब जसले फर्स्ट सेकेन्ड थर्डलाई चाहिँ अब प्रथम द्वितीय तृतीयलाई हामीले चाहिँ पुरस्कारको व्यवस्था पनि गरेका छौँ।
बाल बालिकाहरूलाई नै लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नुको कारण चाहिँ
बाल बालिका भनेको अब सब घरको एक एक विद्यार्थीहरू अब पढ्न हाम्रो स्कुलमा आउँछन्। अब बाल बालिकाले हाम्रो साथीको अब मेरो साथीको घरमा चर्पी छ मेरोमा छैन आमा बनाइदिनु भनेर अब जस अब छोराछोरीले अब ज्ञान दिइरहेछन् अब छोराछोरीको भनेको कुरा पनि मान्ला नि त भनेर हामीले लक्ष्य राखेका छौँ।
के देख्नु भएको छ यहाँहरूले जे परिकल्पना गर्नुभएको हो आमा बुवा हामीलाई चर्पी बनाइदिनुहोस् अथवा चर्पी बनाउनु पर्यो हामीले पनि भन्ने कुरा त्यो भूमिका बाल बालिकाले खेलेको पाउनुभयो?
बाल बालिकाहरूले खेलेको छन् अनि तिनीहरूले अब कतिपय अभिभावकहरूले चर्पी बनाएको पनि छन्। पहिला राम्चेमा के भन्छ चर्पी धेरै कम थियो, अहिले चाहिँ चर्पीको बारेमा थाहा भएर उहाँले चाहिँ अभिभावकहरूले चाहिँ चर्पी बनाउनु भएको छ।
हुन्छ, म फेरि आउँछु यहाँसँग। अहिले चाहिँ हामीसँग सेतीभूमि माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष दावा लाग्पा तामाङ हुनुहुन्छ। जसरी लाकोसले सञ्चालित बाल मैत्री, अपाङ्ग मैत्री, त्यसै गरी छात्र मैत्री शौचालय, साथमा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धीको कार्यक्रमलाई शिक्षक अभिभावक संघले चाहिँ कसरी मूल्याङ्कन गरेको छ?
जुन यो भूकम्प पश्चात हाम्रो विद्यालयहरूमा भएको संरचनाहरू भत्किएर गयो, तत्पश्चात ल्याकोस रसुवा एसएफ नेपालको आर्थिक सहयोगमा ल्याकोस रसुवाद्वारा हाम्रो सेतीभूमि माभिमा जुन किसिमको भूकम्प पश्चातको भौतिक निर्माण हुनु क्षति भयो त्यसमा हाम्रो खानेपानी, शौचालय लगायत सम्पूर्ण भौतिक निर्माणका भवनहरू क्षति भएका थिए। त्यसकारण अहिले जुन सन्दर्भमा ल्याकोस रसुवाले जुन हाम्रो बालमैत्री शौचालय, बालमैत्री धारा सँगसँगै सरसफाईका कार्यक्रमहरू लगायत खानेपानी व्यवस्थापनका कार्यक्रमहरू गरेकोमा हामी एकदम खुसी व्यक्त गर्न चाहन्छौँ। किनभने अहिलेको सिचुएसनमा हाम्रो बालबालिकाहरूलाई बालमैत्री रूपमा हिजो छुट्टै किसिमको धाराहरू निर्माण हुन्थ्यो भने अहिले जुन सानो बाल क्लास बाल भनौँ बाल शिक्षा यसरी क्लासदेखि लिएर जुन 10 क्लाससम्म पढाउने हाम्रो एउटा कक्षा छ, त्यसकारण त्यो जुन सानो लेभलदेखि सानो लेभलको विद्यार्थीहरूदेखि लिएर ठुलो लेभलसम्म चाहिँ सिक्वेन्स मिलाएर धारा निर्माण गरिएको छ, त्यसलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ उहाँहरूलाई।
किन आवश्यक पर्दो रहेछ यो बाल मैत्री धारा चाहिँ?
मैले कसरी हेरेको छु भने हिजो जुन किसिमको पहिला टेक्निकलको पाटोमा धारा निर्माण हुन्थ्यो त्यो धारा अलि अग्लो हुन्थ्यो, पाँच फिट समथिङको अग्लो हुन्थ्यो, त्यहाँ बच्चाहरूले खानालाई असजिलो हुन्थ्यो। अहिले जुन बालमैत्रीपूर्ण धारा निर्माण गरिसकेपछि जुन त्यो बालबालिकाले आफ्नै मुखले चाहिँ हात थापेर खाँदाखेरि यो जुन छातीमा पर्ने त्यो जुन पानी हुन्छ, पानीको चाहिँ उहरूले यो छातीहरूमा कपडाहरू भिज्ने हुन्थ्यो। अहिलेको सिस्टमको धाराले चाहिँ जुन हिसाबले हामी पानी पिउँछौँ, बालबालिकाहरूले पानी पिउँछौँ, त्यो पानी चाहिँ मात्र मुखमा पर्ने गरी अरू कपडामा पर्ने देखिन्न जस्तो मलाई लाग्छ।
र अर्को कुरा पनि गर्नुभयो यहाँले, छात्र मैत्री शौचालयले चाहिँ खास गरी विद्यार्थीको पढाइमा कसरी सघाउँदो रहेछ, छात्रहरूको पढाइमा कसरी सघाउँदो रहेछ, शिक्षक अभिभावक सङ्घको अध्यक्षको हैसियतले त्यो कुरा पनि यहाँले पक्कै मूल्याङ्कन गर्नुभएको होला।
छात्रमैत्री शौचालयको सन्दर्भमा जुन महिलाहरूमा, ठुलो क्लासका महिला बालबालिकाहरूमा चाहिँ अलिकति जुन राजस्वल हुने बेलामा जुन उनीहरूलाई अप्ठ्यारो महसुस हुन्छ, किनभने यो एरिया भनेको पुरै तामाङ बस्ती छ, अलिकति लजाउने खालको स्वभावका हाम्रो स्टुडेन्ट बालिकाहरू हुन्छन् पढ्ने छात्रहरू। त्यस कारण अहिले जुन छात्रमैत्री उसले चाहिँ जब उनीहरूलाई चाहिँ राजस्वल हुने बेलामा जुन प्याडहरू युज हुन्छ, सेनिटरी प्याडहरू, त्यसले चाहिँ सुरक्षित ठाउँमा जम्मा गरेर उसलाई अब सुरक्षित हिसाबले सरसर्वेमा ध्यान मध्यनजर गर्दै सुरक्षित स्थानमा उनीहरूले त्यो युज गरेको प्याडहरूलाई चाहिँ राखेर पछि जलाउने कामहरू गर्दा एकदम राम्रो जस्तो लाग्छ मलाई।
पूजा देवजी, यो विद्यालयमा हुने फोहोरहरू, सेनेटरी प्याड, त्यस पछाडि कागजको टुक्रा, अरू सामग्रीहरू, यिनीहरूको स्वच्छताका लागि चाहिँ यहाँले ती बालबालिकाहरूलाई कसरी जागरूक बनाउनु भएको छ?
तिनीहरूको लागि चाहिँ उहाँहरूले नै प्लान अनुसारले चाहिँ शुक्रबार हामीले चाहिँ चर्पी अनि स्कुल वरिपरिको सरसफाई गरेर त्यो एक ठाउँमा जम्मा गरेर त्यसलाई पोल्ने अथवा रियुज भयो भने रियुज गर्ने गर्छन्। र सेनिटरी प्याडलाई चाहिँ हामीले चाहिँ एउटा डस्टबिन महिलाको छात्राको लागि उहाँको चर्पीमा हालेछौँ, र जसले गर्दाखेरि त्यो सेनिटरी प्याड चाहिँ पछि लगेर हामीले पोल्न चाहिँ सक्छौँ हामीले, जसले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ अब गाह्रो नहुने, अब विद्यालय आउँदाखेरि पनि उहाँहरूले मजाले पढ्न पनि पाउने, अनि त्यो सेनिटरी प्याड पनि मजाले डिस्पोज गरेर अर्को नयाँ प्याड पनि लगाउन सक्नुहुन्छ। अनि के हुन्छ, अब हामीले चाहिँ अब धेर बेरसम्म प्याड राख्यौँ भने जसले गर्दाखेरि हाम्रो चाहिँ यौन मतलब हाम्रो अरूहरू रोग लाग्न सक्छ, गुप्त रोगहरू समथिङ तिनीहरू लाग्न सक्छ, जसले गर्दाखेरि त्यो पनि सफा गरिराख्नुपर्छ टाइम टाइममा। चार चार घन्टामा हामीले उहाँहरूलाई भनेको थियौँ, चार चार घन्टामा हामीले सेनिटरी प्याड चाहिँ चेन्ज गर्नुपर्छ, जसले गर्दाखेरि चाहिँ छात्र मैत्री चर्पी भयो भने चाहिँ छात्रहरूलाई चाहिँ सजिलो हुन्छ, उहाँहरूले चाहिँ प्याड पनि राजस्वको बेलामा चाहिँ प्याड लगेर त्यहाँ चाहिँ फाल्न सक्नुहुन्छ।
यस कुराप्रति छात्र छात्राहरू सजग छन्, सचेत छन्?
यसप्रति त सचेत छन्, उहाँहरूले पनि अब उहाँको पाठ्यक्रम अनुसारले राजस्व बेलामा हामीले के गर्नुपर्छ, कसरी सरसफाई गर्नुपर्छ भन्ने हाम्रो के स्वास्थ्यमा यो हाम्रो टिचरहरूले पनि पढाउनुहुन्छ, जसले गर्दाखेरि हामीले टिचरहरूलाई पनि समावेश गरेर यो राजस्वको कुराहरू हामीले चाहिँ छात्र छात्रामा चाहिँ कुरा गरेका थियौँ। कतिपय त छात्राहरूले भनेको थियो के भन्छ, यो त केटीको कुरा हो, केटाहरूलाई चाहिँ किन भन्नुपर्ने भनेर भनेको थियो, कुरा उठाएको थियो। तर अब छात्रहरूले पनि जाने भने आफ्नो दिदी बहिनीहरूलाई पनि यसको ज्ञान दिन सक्नुहुन्छ भनेर हामीले भनेका थियौँ।
यो महिनावारी सरसफाई, महिनावारी स्वच्छता प्रवर्धन र विद्यालयको स्वच्छता प्रवर्धनका लागि बालबालिकाहरूलाई चाहिँ कसरी परिचालित गर्नुभएको छ यहाँको कार्यक्रममा?
हामीले चाहिँ त्यो ओरिएन्टेसनमा हामीले चाहिँ प्याड, सेनिटरी प्याड हामीले कसरी युज गर्ने अनि कसरी डिस्पोज गर्ने, के भन्छ महिनावारी हुँदाखेरि हामीले बाहुन छेत्रीमा तीन दिनसम्म खानेकुराहरू यताउता इत्यादिहरू मजाले मस्काएर राखेर घाममा सुकाएर मात्र भित्र लग्ने गर्छ। अनि तिनीहरू चाहिँ अब जे होस् तिनीहरूले गर्दाखेरि अब विद्यार्थीहरू नआइदिने, गोठमा बसिदिने हुन्छ, तिनीहरूको बारेमा चाहिँ तिनीहरूलाई चाहिँ हामीले धेर ओरिएन्टेसनमा ज्ञान दिएछौँ। यो भनेको महिनावारी भनेको हरेक महिना हुने एउटा नेचुरल प्रोसेस हो, जुन चाहिँ जसरी हामी खान्छौँ नुहाउँछौँ के भन्छ सरसफाई मतलब जस दाँतहरू माझ्छौँ, त्यसरी नै हामीले एउटा महिनावारीलाई पनि त्यसै रूपमा लिनुपर्छ। महिनावारी भनेको के भन्छ नेचुरल हो भन्न खोजेको हामीले, यसलाई चाहिँ मजाले व्यवस्थापन गर्नुपर्छ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष दावालाग्पा तामाङ, जस्तो बालबालिकाहरूलाई त्यहाँ बाल क्लब गठन गरेर सरसफाई प्रवर्धनका लागि परिचालित गरिएको रहेछ, त्यस्तै किसिमका तालिम अभिमुखीकरण भइरहेको रहेछ विद्यालयमा। उनीहरू घर घरमा गइसकेपछि आफ्ना अभिभावकहरूलाई त्यहाँ सिकेका कुरा चाहिँ कसरी भन्दा रहेछन्? त्यस्तो केही थाहा पाउनु भएको छ तपाईँका बालबालिका घरमा आएर भन्छन्?
जस्तै विद्यालयमा जुन किसिमको ओरिएन्टेसनहरू हुन्छ, उनीहरूको गोष्ठी कार्यक्रमहरू भएको मैले देख्छु। जस पश्चात चाहिँ विद्यार्थीले जुन किसिमको सरसर्वे सम्बन्धी ज्ञानहरू त्यहाँ प्राप्त गर्छन्, त्यही अनुसार जस्तै शौचालयको सन्दर्भमा विद्यालयमा घरमा आफ्नो शौचालय नभएपछि कस्तो कस्तो फिल हुने, अरूको घरमा चाहिँ शौचालय हुने, अरू साथीको आफ्नो नभइसकेपछि आफ्नो घरमा आउने चाहिँ नि आफन्तहरू पाहुनाहरूलाई पनि अब शौचालय चर्बी जान अप्ठ्यारो हुने, आफूसँग नभएपछि अरूकोमा पठाउनु पर्दाखेरि त्यो बालबालिकाहरूले के महसुस गर्दोरहेछ भने, ल हामीलाई चाहिँ जसरी हुन्छ शौचालय निर्माण गर्नुपर्छ, चर्बी निर्माण गर्नुपर्छ, चर्बी निर्माण गरेनौँ भने हामी यस्ता बुझिलेखेका विद्यार्थीहरूको बाबुआमाले पनि नबनाउँदो रहेछ भन्ने कुराहरू हुन्छ। र त्यस पश्चात विद्यालयमा जुन किसिमको अतिरिक्त क्रियाकलापहरू हुन्छन् सरसबैको, त्यो जस्तै धारा शौचालय खेल मैदानहरू भयो, विद्यालय हातभित्र जुन किसिमको सरसबैहरू हुन्छ, त्यो सरसबै जुन किसिमले विद्यालयमा ती छोराछोरी भनौँ न भाइ बहिनीहरूले चाहिँ त्यो हिसाबले त्यहाँ अतिरिक्त क्रियाकलापहरू गर्छन्, त्यो अनुसार उहाँ त्यो भाइ बहिनीहरू चाहिँ घरमा आएर चाहिँ सरसबै नै ठुलो कुरा हो, सरसबै नै स्वास्थ्य नै जीवन हो हाम्रो, स्वास्थ्य जीवन जिउन सकेन भने हामी अस्वस्थ रहन्छौँ, बिरामी हुन सक्छौँ, त्यसकारण बिरामी भयो भने हामीले शिक्षा आर्जन गर्न सक्दैनौँ भन्ने किसिमको चाहिँ बालबालिकाहरूले चाहिँ त्यो किसिमको महसुस गरेको पाएको छ।
विद्यालयमा बालमैत्री शौचालय, बालमैत्री धारा, त्यसै गरी सरसफाइ प्रवर्धनका क्रियाकलापहरू र ती क्रियाकलापले समुदायमा पारेको प्रभावका बारेमा गरिएको यो संक्षिप्त छलफल यही अन्त्य हुन्छ। शिक्षक अभिभावक संघका अध्यक्ष दावालाग्पा तामाङ र ल्याकोस कि सहायक कार्यक्रम अधिकृत पूजादेव, यहाँहरू दुवैजनालाई धन्यवाद।
धन्यवाद, थ्याङ्क यू।
शिक्षक अभिभावक संघका अध्यक्ष दावालाग्पा तामाङ र ल्याकोस कि सहायक कार्यक्रम अधिकृत पूजादेवसँग विद्यालयमा सञ्चालन भइरहेका खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी कार्यक्रम र यसले विद्यार्थी, विद्यालय र समुदायमा ल्याएको परिवर्तनका विषयमा गरिएको छलफल यति नै। केही बेरमा हामी विद्यालयमा छात्र मैत्री शौचालय र बाल मैत्री धारा नहुँदा परेको समस्याबारे सेती भूमे माभिका प्रधानाध्यापक देवेन्द्र देवकोटासँग कुराकानी गर्नेछौ। अहिले भने सुनौ केही सरसफाई सन्देश।
प्लास्टिक झोला 100 वर्षसम्म कुहिँदैन, इको ब्याग प्रयोग गरौं, वातावरण जोगाऊ। फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र श्रीमहल पुलचोक।
जाउ जाउ गुरुजी, जाउ जाउ।
दिदी बहिनी दाजु भाइ सुन्नु सबैजना, गाउँ सहर स्वच्छ अनि सुन्दर बनाउन यात्रु बसमा फोहोर फाल्न राखौ एउटा झोला, फोहोर मैला झ्यालबाट नफालिदिनु होला।
यात्रा गर्दा सवारी साधनबाट फोहोर नफालौ, सभ्य नागरिकको परिचय दिऊ।
फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र श्रीमहल पुलचोक।
तपाईँ अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी रसुवाको सेती भूमि माध्यमिक विद्यालयमा छात्र मैत्री शौचालय र बाल मैत्री धारा नहुँदा परेको समस्या, विद्यालयमा सञ्चालन भइरहेको खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी कार्यक्रम र यसले विद्यार्थी, विद्यालय र समुदायमा ल्याएको परिवर्तनका विषयमा विभिन्न सामग्री प्रस्तुत गरिरहेका छौं। 2072 वैशाखको भूकम्पले अरू विद्यालय जस्तै रसुवाको सेती भूमि माध्यमिक विद्यालय पनि भत्किए। विद्यालयको शौचालय धारा सबैमा क्षति पुगेपछि विद्यालयमा पठन पाठन सञ्चालन गर्न पनि धेरै गाह्रो भयो विद्यालय परिवारलाई। विद्यालयमा शौचालय र खानेपानीको अभावमा शिक्षण सिकाइ समेत प्रभावित बन्यो। यसैबीचमा विद्यालयको भेट एसीएफका पदाधिकारीहरूसँग भयो र विद्यालयको आवश्यकताबारे विद्यालय व्यवस्थापन समितिले एसीएफलाई दर्शाए। त्यसपछि मात्र एसीएफ र ल्याकोसले सेती भूमिमा छात्र मैत्री शौचालय र बाल मैत्री धारा तथा खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी अन्य क्रियाकलापहरू सञ्चालन गर्यो। हामीले विद्यालयमा छात्र मैत्री शौचालय र बाल मैत्री धारा नहुँदा परेको समस्याबारे सेती भूमि माविका प्रधानाध्यापक देवेन्द्र देवकोटासँग कुराकानी गरेका छौं। खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी के कस्ता क्रियाकलापहरू सञ्चालन भइरहेका छन् यहाँका विद्यालयमा?
2072 भूकम्प पश्चात विभिन्न संघ संस्थाहरूले एनजिओ आइएनजिओजहरूले काम गर्ने सिलसिलामा अहिले लेटेस्ट आएर जुन ल्याकोसले छात्र मैत्री बाल मैत्री किसिमको चाहिँ जुन शौचालय निर्माण गर्न लागिरहेको छ त्यसबाट बाल बालिकाहरूलाई जुन बाल बालिका मैत्री जुन धारा बन्न लागिरहेको छ त्यसले बाल बालिकाहरूमा विद्यालय नियमितता हुने जुन खानेपानी धारा अग्लो अलिक नमिल्दो हुँदाखेरि चाहिँ बच्चाहरू कपडा भिज्ने पाठ्य पुस्तक कापी कलम भिज्ने यस्तो अवस्था थियो जुन अहिले चाहिँ बालबालिका मैत्री हुँदाखेरि त्यो अप्ठ्यारोबाट हामी मुक्त भएका छौँ।
धाराका कारण बालबालिका विद्यालयमा कसरी नियमित आउने रहेछ?
जस्तो धारैसित जोड्नुभन्दा पनि मैले चाहिँ खानेपानीसँग जोडेँ। खानेपानी नभएको विद्यालय र खानेपानी भएको विद्यालयमा धेरै फरक पर्ने रहेछ। जस्तो बच्चाहरूले हाम्रो विद्यालयमा खानेपानी छैन पानी खानै पाउँदैन किन जाने भन्ने अवस्था रहेन भने अब जुन विद्यालयमा खानेपानी छ अन्य सुविधाहरू छन् त्यस्तो विद्यालय निश्चय पनि विद्यार्थीको उपस्थिति चाहिँ उल्लेखनीय रहेको छ अहिले हाल हाम्रो विद्यालयमा।
के विद्यालयमा यसअघि पानी नहुँदा बाल बालिकाहरू पानीकै खोजीका लागि भौतारिने र शिक्षकले पढाउने बेला नभेटिने यस प्रकारको समस्याहरू पनि आउँथे?
हाम्रो विद्यालयमा खानेपानीको समस्या छ पक्कै पनि निश्चय पनि। र यो खानेपानी खोज्न जाने सिलसिलामा टिफिन पछाडि चाहिँ बच्चाहरू खानेपानी खोज्न जाने अनि त्यसपछि फर्केर नआउने त्यस्तो अवस्था पनि थियो। र हामीले फिल्टरहरूको प्रत्येक क्लासमा फिल्टरको व्यवस्था गऱ्यौँ र फिल्टरको व्यवस्था गर्दा पनि त्यो फिल्टर भर्नलाई पानीको आवश्यकता पर्ने भएको हुनाले अलिक विद्यालयभन्दा अलिक परै जानुपर्ने अवस्थाले अलि सहज थिएन असहज थियो। जुन अहिले ल्याकोसले बनाउन लागेको छ र त्यो विद्यालयभित्रै पानी जुन आउँछ उपलब्ध हुन्छ त्यसबाट चाहिँ बच्चाहरूमा जुन ड्रप आउट हुने अब विद्यालय छोडेर जाने क्लास छोड्ने त्यो समस्या चाहिँ अलिक त्यसमा न्यूनीकरण होला भन्ने आशा लिएको छु मैले।
यसअघि अलिकति अग्ला अग्ला विद्यार्थी हुन्थे उमेर पुगेका विद्यार्थीहरू आउँथे स्कुलमा आउँदा उनीहरूको लागि त यसअघिको धारा पनि उपयोगी नै थियो होला तर अहिले जुन ईसीडी क्लास सरकारले एउटा अवधारणा नै ल्यायो यसबाट चाहिँ विद्यालयमा कस्तो प्रकारको धाराको आवश्यकता पर्ने रहेछ?
निश्चय पनि तपाईँले भन्नुभएको कुरा एकदमै जायज छ। ठुलो क्लासमा पढ्ने विद्यार्थीहरूको लागि यसभन्दा अगाडिका धाराहरूले त्यति असर गरेको थिएन काम लागिरहेको थियो। खानेपानीको सुविधा भएको ठाउँमा धाराले खासै असर गरेको थिएन। जस्तो अहिले इसिडीमा पढ्ने वानमा पढ्ने साना भाइ बहिनीहरूको लागि जुन अग्लो धाराले निकै निश्चय पनि असहज बनाएको छ र जुन अहिलेको यो जुन इन्फ्रास्ट्रक्चरको यो छ धारा निर्माण त्यसले साना साना भाइ बहिनीहरूलाई पनि सहज रूपले खानेपानी धाराबाट चाहिँ उपलब्ध हुने समस्या चाहिँ घट्दै गएको छ न्यूनीकरण हुँदै गएको छ।
खानेपानी पछि अब सरसफाइतिर जोडौँ। सरसफाइका लागि चाहिँ यहाँको विद्यालयमा के कस्तो प्रबन्ध छ? शौचालयहरू कति छन्? कति बाल बालिकाको अनुपातमा कतिवटा शौचालयको व्यवस्था गरिएको छ?
2072 भूकम्प पश्चात 8 कोठा भएको शौचालय थियो र त्यो भूकम्पका कारणले टोटल रूपमा कोल्याप्स भयो र अनि त्यसपछि यो 2 पिरियडमा हामीसँग टेम्पोररी टोयलेट बाहेक अरू कुनै पनि टोयलेट छैन नभएको अवस्था छ। अहिलेसम्म विद्यमान रूपमा त्यो छ र जुन अहिले हामीलाई ल्याकोसले बनाउन लागिरहेको छ छात्र मैत्री अपाङ्ग मैत्री र बालबालिका मैत्री शौचालय बनाउन लागिरहेको छ त्यो निर्माण सम्पन्न नहुन्जेलसम्मको लागि एकदमै गाह्रो छ। र जुन छात्र मैत्री विद्या जो शौचालय छ विद्यालयमा त्यसले चाहिँ छात्राहरूको उपस्थिति अलि बाक्लो बनाउनेमा मैले आशा लिएको छु र जुन इन्सिनेरेटर अनि चाहिँ प्याड फेर्ने रुमसहितको टोयलेटले गर्दाखेरि जुन यसभन्दा अगाडिका असहज अवस्था थियो छात्राहरूको लागि त्यसले सहज बनाउला र हामीसित जुन फोहोर मैला व्यवस्थापनलाई ठाउँ ठाउँमा चाहिँ डम्पिङहरू पनि चाहिँ राखिएको अवस्था छ अहिले।
अहिलेसम्म अस्थायी शौचालयबाटै चलाइरहनु भएको छ, अस्थायी शौचालय मात्र प्रयोगमा ल्याउँदाखेरि चाहिँ विद्यालयको सरसफाइमा कस्तो असर पारेको छ यसले?
निश्चय पनि यो गर्मी ठाउँ तराई भेग भएको भएदेखि जुन हाम्रो यो टेम्पोररी टोयलेटहरू भएको ठाउँमा विभिन्न किसिमका रोगहरूको महामारीले हामीलाई सताउँथ्यो। हाम्रा बालबालिकाहरू अब यो महामारीको कारणले के हुन्थ्यो हुन्थ्यो, तर यो चिसो ठाउँ र यो महामारीले खासै सङ्क्रमण गर्न नसक्ने भएको हुनाले, चिसो ठाउँ भएको हुनाले त्यस्ता किसिमका सङ्क्रमणहरू चाहिँ आएनन्। अन्य दुर्गन्ध टेम्पोररी छ, ढोका पनि चाहिँ बनायो हावाले उडाउँछ, त्यसले गर्दाखेरि दुर्गन्ध अब फोहोर झिङ्गा यस्तो लाग्ने समस्या र क्लासमै पढाइरहेकै ठाउँमा दुर्गन्ध हुने यो समस्या चाहिँ आएकै हो।
अस्थायी प्रकृतिकै शौचालय भएपछि त्यो पनि गनाएपछि बालबालिका पनि टाढा जाने होला, फेरि त्यसलाई प्रयोग गर्नका लागि त राम्रा अर्थात् एकदम सफा भए पो बालबालिका प्रयोग गर्नका लागि उत्साहित हुन्छन्।
अस्थायी किसिमको टोयलेट छ त्यो गनाउने, त्यो बाहिर फोहोर हुने भएपछि अनि बच्चाहरू जङ्गलतिर जाने, खोलातिर जाने यस्तो किसिमको समस्या पनि आइ नै रह्यो छ, अहिले पनि विद्यमान रूपमा त्यो समस्या पनि छ र अनि क्लास कोठामा पनि दुर्गन्धित हुने यो समस्या छ र जुन यो जुन अहिले बनिरहेको शौचालयहरू छन् त्यसबाट यी सबै किसिमका समस्याहरू हल हुने आशा लिएको छु मैले।
जस्तो यहाँले छात्र शौचालयको कुरा गर्नुभयो, छात्र शौचालयका सन्दर्भमा यसअगाडि छात्रका लागि त्यो प्रकारको सुविधा सम्पन्न शौचालय नहुँदा पढाइमा चाहिँ कस्तो प्रभाव पर्थ्यो?
जब त्यो मेन्सुरेसनको प्रब्लम हुन्थ्यो छात्राहरूलाई, उनीहरू क्लासमा त्यो मेन्सुरेसन टाइममा विद्यालय नआउने, किन भन्दा अब त्यहाँ सबै किसिमको फेसिलिटी थिएन उनीहरूलाई मेन्सुरेसन टाइममा चाहिँ हुने सुविधाहरू, त्यस्तो किसिमको टोयलेट थिएन, प्याड फेर्नलाई इन्सिनेरेटर थिएन, अनि त्यसले गर्दाखेरि जुन मेन्सुरेसनको टाइम छ त्यसमा लगभग 60% छात्राहरूको अनुपस्थिति हुन्थ्यो विद्यालयमा, त्यसले गर्दाखेरि समस्या थियो पढाइमा र उनीहरूको स्टडीलाई पनि असर गरिरहेको थियो र अब जुन बन्ने अवस्थामा छ त्यो बनेपछि त्यो समस्या पनि समाधान हुने आशा लिएको छु।
तत्काल मात्र हेर्दाखेरि त मासिक श्राप भएको बेला अर्थात् महिनावारी भएको बेला बालिका नआउने र त्यति बेला पुरुषहरू मात्रलाई पढाउनु पर्ने जस्तो देखिए पनि यसले चाहिँ दीर्घ रूपमा बालिकाको शिक्षामाथि र यसको क्षमतासँग जोडेर हेर्ने हो भनेदेखि बालिकाको त्यो वृत्ति विकासमा यसले कस्तो असर पुर्याउँदो रहेछ, पक्कै नतिजाहरूले पनि देखाएको होला।
यो जुन नियमितताका कुरा छन्, नियमितता नभएपछि सबैतिर चाहिँ त्यसले साइड इफेक्ट पुर्याइ नै हालेको हुन्छ, जसले वृत्ति विकास होस्, रेगुलेटरीको कुरा होस्, आउटपुटका कुरा हुन्, त्यो जुनसुकै अवस्थामा पनि त्यसले चाहिँ असर पुर्याउँछ र असर पुर्याइ पनि राखेको छ त्यो छात्र मैत्री टोयलेट नहुँदाखेरि र त्यो अब हुँदा र नहुँदामा धेरै अन्तर पाएको छु मैले, जुन मैले तपाईँलाई भनिसकेँ रेगुलारिटीका कुरा छन्, जुन आफ्नै सेल्फ स्टडीका कुरा छन्, विद्यालयमा उनीहरूलाई अड हुने अवस्था छ त्यो मेन्सुरेसन टाइममा विद्यालय आउँदा, त्यसले गर्दाखेरि समस्या उनीहरूको भएको मैले भेटेको छु।
यहाँको विद्यालयमा त बाल क्लब पनि गठन भएको रहेछ, बाल क्लबको उद्देश्य खास गरी सरसफाई प्रवर्धनका लागि केन्द्रित रहेछ, यो बाल क्लबले चाहिँ सरसफाई प्रवर्धनका लागि कस्तो काम गरिरहेको छ?
हाम्रो विद्यालयमा 4 जति क्लबहरू अहिलेसम्म एक्टिभ छन्, ती बाल क्लबहरूले शुक्रबारे कार्यक्रम अन्तर्गत विभिन्न किसिमका एक्टिभिटिजहरू सञ्चालन गर्छन् र त्यसमा सरसफाइका कुराहरू छन्, विद्यालय हातमा मात्रै नभइकन कम्युनिटीमासम्म गएर उनीहरू सरसफाइ गरिरहेको अवस्था छ, बाल क्लबहरू हाम्रो एक्टिभ छन् अहिलेसम्म सरसफाइ गर्न, विद्यालय हात कच्चा कोठा खानेपानीको लागि फिल्टरहरू राखिएको छ प्रत्येक क्लासमा, त्यसमा पानी लिएर आएर भर्नेदेखि सम्पूर्ण कामहरू हाम्रा छात्र छात्राहरूलाई युटिलाइज गरेका छौँ त्यसमा।
एउटा कुरा, बालबालिकाले विद्यालयमा सिकेपछि घरमा पनि सिक्छन्, उनीहरूले त्यो सिकेका कुरा प्रदर्शन गर्छन् भन्ने रह्यो, झनै यस प्रकारका क्लबहरू गठन गरेर सरसफाइ प्रवर्धनकै लागि बालबालिकालाई खटाउँदाखेरि चाहिँ यसले कस्तो परिणाम दिँदो रहेछ?
अनि यो निश्चय पनि जब बच्चाहरू स्कुलमा सिक्छन्, सिकेपछि कम्युनिटीमा गएर पनि त्यो उनीहरूले आफ्नो घरमा गएर पनि त्यो युटिलाइज गरेकै छन् र हामीले स्कुलमा क्लासमा र स्कुल हाताभित्र जुन किसिमका गतिविधिहरू उनीहरूलाई सिकाएका छौँ त्यो सेनिटेसन हाइजिन सम्बन्धी, त्यसले कम्युनिटीमा र फ्यामिलीमा पनि निश्चय पनि पोजिटिभ असर गरेको छ, असर पारेको छ र घर परिवार कम्युनिटी उनीहरूले त्यहाँ गएर आफूले विद्यालयमा सिकेका जानेका कुराहरू त्यसमा प्रयोग गरेका छन्।
पाठ्यपुस्तक मात्र अध्ययन गर्दा उनीहरूले पाठ्यक्रममा सीमित कुराहरू मात्र सिक्ने भए, यस प्रकारले क्लबमा आबद्ध भएर खानेपानी, सरसफाई र स्वच्छताका बारेमा सिक्दा, सिकाउँदा र आफै सहभागी हुन पाउँदा चाहिँ बालबालिकाले चाहिँ आफ्नो सिपमा के कस्ता अभिवृद्धि गर्दो रहेछ?
अब यो विभिन्न सङ्घ संस्थाहरू, यो भूकम्प पश्चात विभिन्न सङ्घ संस्थाहरू मार्फत विभिन्न तालिमहरू, यो स्वच्छता, खानेपानी, सरसफाई सम्बन्धी गोष्ठीहरू, तालिमहरूमा पनि भाइ बहिनीहरू, क्लबका भाइ बहिनीहरू इङ्गेज भएका छन् र त्यसले पनि धेरै कुराहरू चाहिँ प्लस पोइन्ट भएको छ उनीहरूलाई र उनीहरूले आफ्नो त्यो पढाइको सिलसिलामा अब जुन यो कल्चरल रूपमा अलिकति पिछडिएको ठाउँ छ मेरो विद्यालय रहेको कम्युनिटी, त्यो यी यस्ता किसिमको गतिविधिहरूले अहिले उनीहरूमा धेरै चेन्ज आएको छ। सरसफाइको लागि, स्वच्छताको लागि र खानेपानी यी सवालमा उनीहरू आफै सतर्क सजग भएर आफ्नो सरसफाइ गर्ने, खानेपानीको सवालमा आफ्नो सबै कुरामा उनीहरू आफू सतर्क हुन थालेका छन्।
उहाँ हुनुहुन्थ्यो सेती भूमि माध्यमिक विद्यालय रसुवाका प्रधानाध्यापक देवेन्द्र देवकोटा। विद्यालयमा छात्र मैत्री शौचालय र बाल मैत्री धारणा हुँदा परेको समस्या र अबको अपेक्षाका विषयमा कुराकानी गर्दै प्रधानाध्यापक देवेन्द्र देवकोटासँग गरिएको कुराकानीसँगै कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ, नेपाल। यदि तपाईँलाई आफ्नो आवाजमा भन्न मन लागेको छ भने हाम्रो आइभीआर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। अन्त्यमा सरसफाई सम्बन्धी यो गीत प्रस्तुत गर्दै आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै साथी मोहन पौडेल र पिटी लोप्चन बिदा भयौ। नमस्कार।
सबै जाति, सबै धर्म, सबको एउटै नारा, सबै जाति। I'm not afraid.